यो रेडियो नेपाल हो। अब जनार्दन विष्टबाट समाचार सुन्नुहोस्। शुरूमा प्रमुख समाचार। आजदेखि लक्षित समूहलाई कोरोना विरूद्धको अतिरिक्त खोप बुस्टर डोज दिइँदै नेपालगंज नाकामा भारतबाट आउने 9 जनामा कोरोना संक्रमण पुष्टि। तीनै तहको निर्वाचनका लागि तयार रहन कंग्रेस कार्यकर्ताहरूलाई पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाको निर्देशन र हाइटीका प्रधानमन्त्रीमाथि केही दिन अघि हत्या प्रयास भएको भिडियो सार्वजनिक, प्रधानमन्त्री सकुशल। प्रधानमन्त्री एवं नेपाली कंग्रेसका सभापति शेरबहादुर देउवाले केही समयमै आउने तीनै तहको निर्वाचनको तयारीमा लाग्न पार्टीका कार्यकर्ताहरूलाई आग्रह गर्नुभएको छ। धरान 2 नवनिर्मित नेपाली कंग्रेसको क्षेत्र नम्बर 1 पार्टी कार्यालयको आज उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले केही समयमै आउने तीनै तहका निर्वाचनको तयारीमा लाग्न कार्यकर्ताहरूलाई निर्देशन दिनुभएको हो। महाधिवेशनको समयमा भएको प्रतिस्पर्धाको तुस नराखी पार्टी एकतामा जोड़ दिनुपर्ने र देशभरिका पार्टीका कार्यकर्ताहरू एक भएर हिँडेमा मात्र पार्टीमा पनि एकता हुने प्रधानमन्त्रीले बताउनुभयो। यसअघि आजै प्रधानमन्त्री देवालले फोहोरबाट ग्यास र मल समेत उत्पादन गर्ने गरी धरानमा निर्माण गरिएको फोहोर प्रशोधन केन्द्रको उद्घाटन गर्नुभएको थियो। सो प्रशोधन केन्द्रबाट निस्किएको ग्यास धरानका सफा टेम्पोहरूमा प्रयोग गरिनेछ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आजदेखि कोविड 19 विरूद्धको खोपको थप एउटा अतिरिक्त मात्रा लक्षित समूहलाई दिने भएको छ। मन्त्रालयले मध्यम तथा गम्भीर रूपमा रोग प्रतिरोधात्मक क्षमता कम भएका व्यक्ति, सक्रिय क्यान्सरका रोगी, अंग प्रत्यारोपण गरेका बिरामी, एचआईभी संक्रमण भएका बिरामी, उपचारका क्रममा रोग प्रतिरोधात्मक क्षमता कम गराउने औषधि सेवन गरिरहेका बिरामी र भाइरोसेल वा सिनोफार्म खोप लगाएका 60 वर्ष तथा सोभन्दा माथिका ज्येष्ठ नागरिकलाई खोपको अतिरिक्त मात्रा बुस्टर डोज दिन लागेको हो। कोविड 19 विरूद्धको पूर्ण मात्रा खोप लगाएको 3 महिना पुगेका लक्षित व्यक्तिलाई थप एउटा खोपको मात्रा दिन लागेको मन्त्रालयका सहप्रवक्ता डाक्टर समीर कुमार अधिकारीले जानकारी दिनुभयो। बाँकेको नेपालगंज नाकामा एकै दिन 9 जनामा कोरोना संक्रमण पुष्टि भएको छ। भारतबाट आएका 307 जनाको जाँच गर्दा 9 जनामा कोरोना पुष्टि भएको नेपालगंज नाकामा रहेको हेल्थ डेस्कका ल्याब टेक्निसियन चिरञ्जीवी गेवालीले जानकारी दिनुभयो। 9 जनामा 7 जना पुरूष र 2 जना महिला छन्। भारतको हरिद्वारबाट आएका कालीकोटका 4 जना, दिल्लीबाट आएका दाङका 3 जना, महाराष्ट्र र दिल्लीबाट आएका बाँकेका 2 जनामा कोरोना संक्रमण पुष्टि भएको हो। ओमिक्रोन हो होइन भन्ने बुझ्नका लागि भने स्याम्पललाई काठमाडौँ ल्याइएको गेवालीले जानकारी दिनुभयो। सत्तारूढ़ नेकपा माओवादी केन्द्रले राष्ट्रिय सभा सदस्यको उम्मेद्वार टुंगु लगाएको छ। अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीका तर्फबाट आज 5 जनाको नामावली टुंगु लगाउनु भएको हो। अध्यक्ष प्रचण्डको सचिवालयका अनुसार प्रदेश नम्बर 2 उर्मिला अर्याल, गण्डकीमा सुरेश आलेमगर र भरत सुनार, कर्णालीमा नरबहादुर विष्ट र सुदूरपश्चिममा जगत पार्कीलाई उम्मेद्वार बनाउने निर्णय भएको हो। हिजो बसेको माओवादीको केन्द्रीय समिति बैठकले राष्ट्रिय सभा सदस्यका उम्मेद्वार छनौट गर्ने जिम्मा अध्यक्ष प्रचण्डलाई दिएको थियो। आगामी माघ 12 हुने निर्वाचनमा राष्ट्रिय सभाको रिक्त हुन लागेको 19 सीटमा आज मनोनयन दर्ता गर्ने कार्यक्रम निर्वाचन आयोगले तय गरेको छ। सत्तारूढ़ गठबन्धनले संयुक्त उम्मेद्वार खड़ा गर्ने र संयुक्त रूपमा नै दर्ता गर्ने तयारी गरेका छन्। हिजो बिहान बसेको गठबन्धनको बैठकले भागबण्डाका आधारमा उम्मेद्वार चयन गर्ने निर्णय गरेको थियो। ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री पम्फा भूषालसँग बहुपक्षीय प्राविधिक तथा आर्थिक सहकार्यका लागि बंगालको खाड़ीको प्रयास भीमस्टेकका महासचिव तेन्जिन लेफले आज मन्त्रालयमा शिष्टाचार भेट गर्नुभएको छ। सो अवसरमा महासचिव लेकफेलले भीमस्टेकका सम्मेलनले पारित गरेका ऊर्जा क्षेत्रका मुद्दालाई अगाडि बढ़ाउने विषयमा सबै सदस्य राष्ट्रहरू सक्रिय भएर लाग्नुपर्नेमा जोड़ दिनुभयो। जवाफमा मन्त्री भूषालले भीमस्टेक स्तरीय जलविद्युत प्रयोग र प्रवर्धनका विषय अन्तर सम्बन्धित रहेको बताउँदै त्यसका लागि नेपालका तर्फबाट खेल्नुपर्ने भूमिका निर्वाह गर्न आफू तयार रहेको प्रष्ट पार्नुभयो। भीमस्टेकको 5 शिखर सम्मेलन आगामी 30 मार्च 2022 श्रीलंकामा आयोजना गर्ने प्रस्ताव भएको सन्दर्भमा भीमस्टेकका महासचिव लेकफेल नेपाल भ्रमणमा आउनुभएको हो। विवेकशील साझा पार्टी नेपालले पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसलाई नेपाल दिवसका रूपमा मनाइनुपर्ने माग गरेको छ। यही पुष 27 गति पर्ने पृथ्वीनारायण शाहको जन्म जयन्ती तथा राष्ट्रिय एकता दिवसका सन्दर्भमा सो पार्टीले आज एक विज्ञप्ति जारी गरी राष्ट्रिय एकता दिवसका दिन सार्वजनिक विदा समेत दिइयोस् भन्ने माग गरेको छ। नेपाली कंग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले कंग्रेस गण्डकी प्रदेशका उपसभापति एवं गण्डकी प्रदेशका शिक्षा मन्त्री मेखलाल श्रेष्ठको पिता पुन नारायण श्रेष्ठको निधनप्रति दुःख व्यक्त गर्नुभएको छ। श्रेष्ठको आज 95 वर्षको उमेरमा आफ्नै निवास काठमाडौँमा निधन भएको हो। उखु किसानले पाउनुपर्ने बक्यौता भुक्तानी तत्काल गर्नुपर्नेमा सांसदहरूले जोड़ दिनुभएको छ। प्रतिनिधि सभा सार्वजनिक लेखा समितिको उखु किसानले पाउनुपर्ने बक्यौता भुक्तानीको सम्बन्धमा छलफल गर्न आज सिंहदरबारमा बसेको बैठकमा सांसदहरूले उखु किसानहरू भोक भोकै काठमाडौँ आउनुपर्ने अवस्था आउन नदिन किसानले पाउनुपर्ने बक्यौता भुक्तानी तत्काल गर्नुपर्नेमा जोड़ दिनुभयो। सांसदहरूले उखु किसानका समस्याको दीर्घकालीन समाधानका लागि छुट्टै ऐन बनाउनुपर्ने पनि बताउनुभयो। बैठकमा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव दिनेश भट्टराईले कुल 1,40,00,000,00,000 रूपियाँ मध्ये 8,70,00,000,00,000 रूपियाँ मात्र भुक्तानी गर्न बाँकी रहेको जानकारी दिनुभयो। कपिलवस्तुको बुद्धभूमि नगरपालिका 3 रनगाईमा आज बिहान ट्र्याक्टर पल्टिँदा दुईजनाको घटनास्थलमै ज्यान गएको छ। लु 2402 नम्बरको ट्र्याक्टर बालुवा लोड गर्न जान लेबर लिएर हिँडेको बेला अन्दाजी 5 मिटर तल खसेको थियो। घटनामा स्थानीय 48 वर्षकी शिवकुमारी थारू र 16 वर्षकी बालिका फूलकुमारी थारूको मृत्यु भएको इलाका प्रहरी कार्यालय गोरुसुङ्गीले जनाएको छ। सड़कबाट खसेर भएको सो दुर्घटनामा परि बलराम सुनार, कृष्ण विक, सरिता थारू र सीमा थारू घाइते भएका छन्। कञ्चनपुरमा विद्युतीय राहदानी ई पासवर्ड सेवा सञ्चालन गरिएको छ। जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले राहदानी विभागबाट जारी निर्देशन अनुसार विद्युतीय राहदानी सेवा सञ्चालनमा ल्याएको हो। एक महिनादेखि राहदानीको रोकिएको काम आजदेखि शुरू भएको प्रमुख जिल्ला अधिकारी रामप्रसाद पाण्डेले बताउनुभयो। विद्युतीय राहदानीका लागि निवेदन दिँदा राष्ट्रिय परिचय पत्र वास्तुको नम्बर आवश्यक पर्ने हुँदा जिल्ला प्रशासन कार्यालय मार्फत सो नम्बर लिई राहदानी विभागको वेबसाइटमा गई आवेदन दिनुपर्नेछ। 3 तहका सरकारबीच आवश्यक समन्वय र सहकार्य नहुँदा विकास निर्माणका काममा एकरूपता आउन सकेको छैन। संघीयता कार्यान्वयनमा आएपछि पनि संघ, प्रदेश र स्थानीय सरकारले आफ्नै ढंगले काम गर्दा विकासका आयोजनाहरू दोहोरिने गरेको र समानुपातिक विकास हुन नसकिरहेको गुनासो आउने गरेको छ। कैलालीबाट संवाददाता ईश्वर साउदको रिपोर्ट।
अहिले देशमा 3 तहको सरकार छ। 3 तहका सरकारबीच विकास निर्माणका कामदेखि अन्य योजनामा सहकार्य र समन्वय हुन सकेको छैन। त्यसले गर्दा विकास निर्माणका काममा एकरूपता देखिँदैन। टिकापुर नगरपालिकाका नगर प्रमुख तपेन्द्र बहादुर रावल:
प्रदेश सरकारले कुन खालको चाहिँ कार्यक्रम अगाडि बढाउने, त्यसको सीमा के हुने भन्ने खालको कुराको पनि त्यति राम्रो समन्वय देखेको छैन। आगामी दिनहरूमा हामीले यस्ता कुराहरूलाई अगाडि बढाइरहँदा दुईटा सरकारबीचको जुन सम्बन्ध छ, यो सम्बन्धलाई चाहिँ अझ गाढा बनाउन र नजिकबाट आफ्ना कार्यक्रमहरू छनौट गर्दा त्यसलाई ध्यान दिनुपर्छ जस्तो मलाई लाग्छ।
प्रदेश सरकारले पठाउने बजेट अन्तिम समयमा आउँदा कार्यान्वयनमा समेत चुनौती छ। प्रदेश तथा संघीय सरकारबाट पालिकामा भएका कतिपय काम कुन समयमा भए भन्ने पनि थाहा नहुने र एकैपटक योजनाको फर्चेटको समयमा मात्र जानकारी आउने गरेको छ। पुनः नगर प्रमुख रावल:
प्रदेश सरकारले गरेका काम कार्यवाहीहरू उसले आफ्नै संरचनाबाट, आफ्नै महत्त्व कर्मचारीहरूबाट र आफ्नै क्षेत्रबाट बढाइरहेको कारणले पनि हामीलाई कतिपय कार्यक्रमहरू उसले फर्चेट गरिसकेपछि मात्रै थाहा हुने, कतिपय कुराहरू हामीसँग समन्वय नगरेर गर्ने खालका कुराहरू छ भने कतिपय मन्त्रालयले सरकार मार्फत पनि आफ्ना कामहरू गराइरहेको अवस्था छ।
जनप्रतिनिधि मात्र होइन, 3 तहका सरकारबीच समन्वय नहुँदा समानुपातिक विकास समेत हुन नसकेको नागरिकले महसुस गरेका छन्। टिकापुर नगरपालिकाका स्थानीय फेरुलाल चौधरी:
कुनै विकासको योजना स्थानीय सरकारले पनि त्यही पार्छ, प्रदेश सरकारले पनि त्यही पार्छ, त्यसकारण विकास जति हुनुपर्ने हो त्यति हुन सकिरहेको छैन।
संहिता कार्यान्वयनको 5 वर्ष बित्न लाग्दा 3 तहका सरकारले आफ्नै ढंगले काम गरेको पाइएको छ। टिकापुर मुगी क्याम्पसका 6 प्राध्यापक मीनबहादुर साई संघीयताको व्यावहारिक कार्यान्वयनका लागि 3 तहका सरकारबीच सहकार्य जरुरी देख्नुहुन्छ।
प्रदेश सरकार अन्तर्गतका जति पनि स्थानीय तह हुन् त्यसको सहकार्य र समन्वय हुनु पर्थ्यो, धेरै हदसम्म यो सहकार्य भएको छैन।
नागरिकको चाहना अनुसारको काम गर्नका लागि 3 तहका सरकारले बनाउने योजनामा समन्वयको आवश्यकता देखिन्छ। ईश्वर साउद, रेडियो नेपाल, टिकापुर, कैलाली।
विकास निर्माणको कामका लागि तीनै तहका सरकारबीच समन्वय हुनुपर्ने, यो थियो हाम्रा कैलाली संवाददाताको रिपोर्ट। अब अर्को विषय, पछिल्लो समय बागलुङका होमस्टेमा पर्यटकहरूको चहल पहल बढ़न थालेको छ। दुई वर्षदेखि कोरोनाका कारण थला परेको होमस्टेमा कोरोना संक्रमण कम भएसँगै आन्तरिक तथा बाह्य पर्यटकको चाप बढ़न थालेको हो। बागलुङबाट संवाददाता कोपिला कणेलको यो रिपोर्ट।
2068 साल कार्तिकमा नौ घरधुरीले शुरू गरेको बागलुङको भकुण्डे गाउँका होमस्टेमा पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटक पुग्ने गरेका छन्। होमस्टेमा पुग्ने पर्यटकलाई स्थानीय लोक संस्कृति झल्किने यानी माया सालैजो जस्ता गीत र नृत्य प्रस्तुत गरेर स्वागत गर्ने र स्थानीय परिकारको खाना खुवाउने गरिएको होमस्टे संचालक इन्द्र थापा बताउनुहुन्छ।
यहाँ आउने पाहुनाहरू चाहिँ विशेष गरी स्वदेशी विदेशीहरू पनि आउनुहुन्छ। यहाँको अर्गानिक लोकल खाना, लोकल कोदो बाटो बनेका परिकारहरू, लोकल कुखुरा, गुन्द्रुकको अचार, मकै भटमास, यस्तो हुन्छ भने विदेशीहरू पनि त्यसैमा रमाउँछन्।
यहाँ आउने पर्यटकहरूले भकुण्डेको धुरीमा रहेको भेउटा र भैरव स्थान मन्दिर, भर्खर शुरू गरेको चिया खेती, फुटबल ग्राउण्ड लगायत थुप्रै पर्यटकीय गन्तव्यको अवलोकन गर्ने गरेका छन्। गत वर्ष लकडाउनले थला परेको होमस्टेमा अहिले फेरि पर्यटकको आगमन बढ़न शुरू गरेको अर्का होमस्टे संचालक अप्सरा थापा मगर बताउनुहुन्छ।
नेपालीहरू नि आउँछन् धेरै जस्तो, अनि विदेशबाट नि आउँछन्, जापान, जर्मनीहरू, कोरियाबाट आउँछन्। बीचमा लकडाउनले धेरै रोकियो, दसैँबाट यतातिर अलि राम्रै पाहुनाहरू आउनु भयो।
2073 सालमा नेपाल पर्यटन बोर्ड पोखरामा अतिथि सत्कार होमस्टे नामबाट दर्ता गरी संचालनमा आएसँगै होमस्टेमा पुग्ने पर्यटकको संख्यामा वृद्धि भएको हो। भकुण्डेको पर्यटन प्रवर्धनका लागि हरेक क्षेत्रबाट सहयोग पुर्याउँदै आएको बताउनुहुन्छ बागलुङ नगरपालिकाका नगर प्रमुख जनकरा पौडेल।
होमस्टेलाई प्रवर्धन गर्नका निम्ति त्यहाँसम्म बाटो सहज पुर्याउने, भ्युटारहरू बनाउने, अहिले पनि हरेक वर्ष हामी पर्यटन प्रवर्धन भनेर 10-10 लाख रुपियाँ चाहिँ पैसा राखिरहेका छौँ। प्रदेश सरकारले पनि सहयोग गरिरहेको छ।
स्वच्छ वातावरण, खानेपानी, शौचालय, बिजुली बत्ती लगायतका सुविधा व्यवस्थित गरिएकोले पर्यटकहरू होमस्टेमा आकर्षित भएका हुन्। कोपिला कण्डेल, रेडियो नेपाल, बागलुङ।
नेपाल टेलिकमको 4G भिडियो कल गर्दा नो बोर जी, नेपाल टेलिकम को 4G
सबैको यो विश्वास हो नि, नेपाल टेलिकम को 4G
गेम खेल्दा नि टेन्सन नो जी, नेपाल टेलिकम को 4G आफ्नो भन्ने आफ्नै हो जी, नेपाल टेलिकम को 4G
नेपाल टेलिकम राष्ट्रको संचार।
अब बाँकी समाचार। आज रातिदेखि नेपालको पश्चिम क्षेत्रबाट प्रवेश गर्न लागेको पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावले भोलिदेखि शनिबारसम्म देशका धेरैजसो स्थानमा आंशिक बदली रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। शनिबारसम्म उक्त प्रणाली देशभर फैलिएर विशेष गरी सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी र गण्डकी प्रदेशका उच्च पहाड़ी तथा हिमाली भूभागका धेरै स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको बताइएको छ। साथै बागमती प्रदेश र प्रदेश नम्बर एकको उच्च पहाड़ी तथा हिमाली भूभागका केही स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ। आइतबारदेखि सो मौसम प्रणाली कमजोर हुँदै मौसममा क्रमिक रूपमा सुधार हुने देखिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। काठमाडौँमा बसको ठक्करबाट एकजनाको मृत्यु भएको छ। काठमाडौँ महानगरपालिका 9 तिलगंगा पिङ्ला स्थानमा बसले बागमती प्रदेशको P1935 नम्बरको स्कूटरलाई हिजो साँझ ठक्कर दिँदा गम्भीर घाइते भएकी दोलखाकी 25 वर्षीय कृतिका कार्कीको उपचारका क्रममा आज बिहान काठमाडौँ मेडिकल कलेज सिनामंगलमा मृत्यु भएको प्रहरीले जनाएको छ। अब अन्तर्राष्ट्रिय प्रसंग। हाइटीमा गत शनिबार मुलुकको स्वतन्त्रता दिवस मनाइरहेका बेला प्रधानमन्त्री एरियल हेनरीमाथि भएको हत्या प्रयासमा उहाँ बच्न सफल हुनुभएको छ। गोनाभिस शहरमा स्वतन्त्रता दिवसको अवसरमा एउटा चर्चमा भएको समारोहमा बन्दुकधारीहरूले प्रधानमन्त्रीलाई लक्ष्य गरी गोली हानेका थिए। अनलाइनमा राखिएको एउटा भिडियोमा व्यापक गोली बर्सिरहेको र प्रधानमन्त्री सहित उहाँका सहयोगी निहुरिँदै आफ्नो कारतर्फ भागेको देखाइएको थियो। राष्ट्रपति गोभर्नेल मोइसको गत जुलाईमा भएको हत्यापछि हाइटीमा सुरक्षा व्यवस्था झन बिग्रन्दै गएको छ। र क्यानाडाको एउटा अदालतले सन् 2020 इरानको तेहरान नजिक खसालिएको एउटा यात्रुवाहक विमानमा ज्यान गुमाएका 6 जनाको परिवारलाई इरान सरकारबाट क्षतिपूर्ति भराउन आदेश जारी गरेको छ। होन्टारियो अदालतले उनीहरूको परिवारलाई 10.7 करोड डलर क्षतिपूर्ति दिन भनेको छ। तर इरानबाट कसरी रकम ल्याउने भन्ने यकिन नभइसके पनि इरान सरकारको क्यानाडा र विदेशमा रहेका ब्याङ्क खाताहरूबाट रकम निकाल्न सकिने वकिलहरूले बताएका छन्। युक्रेनी विमान सेवाको PS-752 उडानलाई इरानी सेनाले भूलवश प्रहार गरेको क्षेप्यास्त्र लागेर विमान खस्दा 176 जनाको मृत्यु भएकोमा त्यसमा सवार 55 जना क्यानाडाली नागरिक र 35 जना क्यानाडाका स्थायी बसोबासवाला मानिस परेका थिए। आजदेखि लक्षित समूहलाई कोरोना विरूद्धको अतिरिक्त खोप बुस्टर डोज दिँदै नेपालगंज नाकामा भारतबाट आउने 9 जनामा कोरोना संक्रमण पुष्टि। तीनै तहको निर्वाचनका लागि तयार रहन कंग्रेस कार्यकर्ताहरूलाई पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाको निर्देशन र हाइटीका प्रधानमन्त्रीमाथि केही दिन अघि हत्या प्रयास भएको भिडियो सार्वजनिक प्रधानमन्त्री सकुशल। रेडियो नेपालबाट 3 बजेको समाचार सकियो। अब हाम्रो अर्को समाचार 4 बजी सुन्न सक्नुहुनेछ। हस्त नमस्ते।